आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
बैठे बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली है, पैसा करंट लगाते
हैं। फोन से रास्ता करते, 2 लाख रुपया लाओ, अपने बच्चिया को ले जाओ।
मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
अस्सलाम वालेकुम सामीन, प्रोग्राम है मेरी कहानी। मैं हूँ आपकी मेज़बान शहनाज अज़ीज़, प्रोड्यूसर हमारी सादिया सद हैं। और ये प्रोग्राम जैसा कि आप जानते हैं, इसमें हम कहानियाँ पेश करते हैं और साथ ही हम कॉल्स भी लेते हैं। कुछ अरसे से मैंने देखा है कि हमारे सुनने वाले जब फ़ोन करते हैं तो वो कहानियों पर कोई तबसरा करने के बजाय, और वो दूसरे बेशक आप अपने सवाल पूछ सकते हैं, ख़ासतौर से मेरी कहानी से मुतालिक, लेकिन थोड़ा सा कहानीकार की उसकी जिस जज्बे से उसने कहानी लिखी उसके लिए एक एहतराम का इजहार करने के लिए ज़रूरी है कि आप किसी दूसरे की कहानी को भी सुनें और उसके बारे में सवाल भी पूछें। मुझे खुशी होगी और फिर अपनी बात भी करें। आपको पता है कि वक्त की कोई कमी नहीं इस प्रोग्राम में सुनने वालों के लिए, और हम आपको अभी पते भी लिखवा देंगे ताकि आप हमें कहानियाँ भेज सकें। साथ ही एक बार फिर मैं ताकीद कर दूँ कि जब भी आप कोई कहानी हमें भेजें तो उसकी कॉपी अपने पास ज़रूर रखिए, क्योंकि अगर कॉपी आपके पास नहीं होगी तो आप कहानी उसे सुना नहीं सकेंगे जब रिकॉर्डिंग होती है। और कई दफ़ा कहानियां महज इसलिए रिकॉर्ड होने से रह जाती हैं कि 2-3 दफ़ा फ़ोन करने के बावजूद आपकी कहानी तैयार नहीं होती। तो चलिए पते लिखने को तैयार हो जाइए और सुनते हैं प्रोमो। इसमें हिंदुस्तान और पाकिस्तान दोनों जगह के लिए पते हैं।
आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बैठे बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली है, पैसा करंट लगाते हैं।
माइक्रोफोन की दूसरी जानिब नहीं बल्कि उसके सामने हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो और वेब पर सुनवाएंगे।
प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहिक होगी।
फोन से रास्ता करते, 2 लाख रुपया लाओ, अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं, urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है, मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है, मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urduvoa.com। आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
तो सामीन पते आपने नोट कर लिए होंगे। आज के प्रोग्राम की मेहमान का तारुफ करा दूँ। आमतौर से हम अपना एक मिस्ट्री गेस्ट रखते हैं, मगर आज हमारी मेहमान कुछ ऐसी एक दिलचस्प शख्सियत की मालिक हैं कि मैं चाहती हूँ कि शुरू से इनका तारुफ आपसे कराऊँ। इस्लामाबाद से हमारे साथ फौजिया सईद हैं, जो कि लोक विरसा जो एक इदारा है जो पाकिस्तान के लोक विरसे पर काम करता है, ज़ाहिर नाम से जैसे कि ज़ाहिर है, उसकी एग्जीक्यूटिव डायरेक्टर हैं। और फौजिया, आवाज़ आ रही है आपको मेरी?
जी बिल्कुल आ रही है।
अस्सलाम वालेकुम,
मुझे आपके प्रोग्राम में मैं शामिल हूँ। अस्सलाम वालेकुम।
और मुझे बहुत खुशी है कि आप आएं, क्योंकि लोग कुछ ये उनको अब इंप्रेशन पड़ गया होगा आपका कि फौजिया महज सियासत पर बोलती हैं, लेकिन उनमें से बहुत सों को आज पता लगेगा कि फौजिया का तो फन से बड़ा गहरा ताल्लुक है। और यकीन आए तो फौजिया की किताब जो उन्होंने लिखी है उसका टाइटल आप देखिए, हमारी फौजिया, बहुत ही एक आपको से अंदाज़ा हो जाएगा फन से इनकी मोहब्बत और दिलचस्पी का। फौजिया, थोड़ा सा इससे पहले कि कहानियाँ शुरू करें, थोड़ा सा बताइए कैसे अभी आप गई हैं वाशिंगटन से इस्लामाबाद, तो क्या सा काम चल रहा है, क्या कर रही हैं आप?
मैं जी پہلے تو میں ڈی سی میں فیلوشپ کر رہی تھی, اپنی اگلی کتاب پہ کام کر رہی تھی, مگر فیبرری سے میں یہاں ہوں. اور یہ ادارہ کیونکہ قومی لیول کا ہے, پورے پاکستان کے لیے ہے, تو ہمارا مینڈیٹ بھی یہی ہے کہ ہم اپنے ورثے کو ڈاکیومنٹ کرتے ہیں, پرزرو کرتے ہیں, اس کو پروموٹ کرتے ہیں. جو ہمارے دستکار ہیں, جو ہمارے گلوکار ہیں, موسیقار ہیں, ہم ان کو پروموٹ کرنے کی کوشش کرتے ہیں. اپنی ثقافت کے بہت سے پہلو جو ہیں ان کو ہم قلم بند بھی کرتے ہیں. ہم چاہتے ہیں ہمارے ینگ لوگ جو ہیں وہ اپنی شناخت اپنی ثقافت سے نکالیں, اپنی ثقافت سے جڑیں, آگے ترقیاں کریں, مگر جو ایک شناخت ہوتی ہے, جو انسان کے پاؤں جو زمین پہ جمے ہوتے ہیں, وہ اپنی دھرتی پہ جمے ہوتے ہیں, اپنی ثقافت پہ جمے ہوتے ہیں.
اور خود مطلب ایک جو اس کا لطافت ہے اس میں فن میں, مطلب آپ کے دل کی خوشی کے لیے بھی کچھ چیزیں ضروری ہیں, صرف یہ آگے جانے میں ہر چیز جو ہے میرا خیال ہے ایک مجموعہ ہے وہ سب چیزوں کو ساتھ لے کر چلنے کا. تو فوزیہ آپ زہرہ کے ڈاکومنٹ کرتی ہیں, تو ایسی کہانیاں آپ کو اچھی لگتی ہوں گی جو کہ موسیقاروں کی کہانیاں ہیں, اور خاص طور پر ان کی جو دور دراز علاقوں میں رہتے ہیں. تو آج ہم آپ کو ایک ایسی کہانی سنانے جا رہے ہیں, ان کا نام کریم بخش بلوچ ہے, اور یہ بلوچستان کے ضلع گوادر کے ایک گاؤں ہے, وہاں پر رہتے ہیں. ان کی کہانی, ان کی تھوڑی سی آپ ان کی آواز بھی سنیں گے, لیکن چونکہ ان کو اردو اچھی طرح بولنی نہیں آتی, تو ایک اور ہمارے بہت اچھے کہانی کار اور لسنر اور کالر ہیں ظریف بلوچ, جو ہمیں کئی کہانیاں بھیجتے رہتے ہیں, بلکہ آپ ان سے کانٹیکٹ رکھیے گا تو یہ آپ کو بہت سی کہانیاں سنائیں گے اور بھی, تو ان کی آواز میں ہے. تو چلیے پہلے کہانی سنتے ہیں اور اس کے بعد چلیں گے آپ سے باتوں کی طرف.
سب ملک جاتا ہے, لاہور جاتا ہے, اسلام آباد جا رہا ہے, پھر جا رہا ہے. ہم بڈا آدمی ہے, ہمارا 18 سال 9 سال ہمارا عمر ہے. ہمارا نام کریم بخش بھیما مد, باپ کا نام بھیما مد. ہم پراکا رہتے ہیں, مکران پسنی رہتا ہے. ساتھ ہمارے کام میں ساتھ ہے. ابھی تک اگر بولے گا ساتھ بجا ہم بجاتا ہے. ہمارے کام یہ ہے, 20 سال ہوتا ہے ہم سنگیت سیکھے گا. ابھی 58 سال ہمارا عمر ہے. یہ دوسرا آدمی کو ہم سکھایا, بڑا ہمارا استاد ہے, اب مر گیا. ہمارے کام ایک رات جائے گا, اگر 7 بجاتا ہے رات کا 1000 ملے گا, 2000 ملے گا. ہم کو 7 بجاتا ہے, سندھی بجاتا ہے, سندھی مورو بجاتا ہے, اردو بجاتا ہے.
یہ کہانی کریم بخش بلوچ کی ہے. چونکہ کریم بخش بلوچ ایک ان پڑھ آدمی ہے, اس لیے اس کی کہانی کو میں غریب بلوچ پیش کر رہا ہوں. میرا نام کریم بخش بلوچ ہے. میں تحصیل پسنی ضلع گوادر کا رہائشی بندہ ہوں. پسنی ایک ساحلی علاقہ ہے, اس کے اکثر ماہی گیری کے پیشے سے منسلک ہیں. اس وقت میری عمر 65 سال ہے. تحصیل پسنی ایک پسماندہ اور بنجر علاقہ ہے. اس وقت ہمارے دور میں کوئی سہولت نہیں تھا, اسکول اور اسپتال کا کوئی نام و نشان تک نہیں تھا. اس وقت پسنی میں صرف چند جگیاں تھیں. اس وقت میرے سارے دوست یہی ماہی گیری کے پیشے سے منسلک تھے, لیکن میں نے ماہی گیری کا پیشہ اختیار نہیں کیا کیونکہ یہ پیشہ مجھے اچھا نہیں لگتا تھا. لیکن موسیقی میں بہت زیادہ شوق تھی, خاص طور پر سارنگی بجانے میں بہت زیادہ. سارنگی کی آواز سے مجھے بہت پیار تھی. اس کی آواز سن کر میں دیوانہ ہوتا تھا, اور اس کی آواز سن کر میرے دل دماغ میں مسرت ہوتی تھی. سارنگی بجانے میں مجھے بےحد لگاؤ تھی. شروع میں سارنگی سیکھنے کے لیے میں لوگوں کے پاس جاتا تھا. اس کے بعد مجھے سارنگی سیکھنے کا موقع ملا. پھر میں سارنگی سیکھنے کے لیے بڑے بڑے استادوں کے گھر جاتا تھا, کیونکہ استادوں کے گھر جانے کے علاوہ اور میرے پاس کوئی دوسرا راستہ نہیں تھا کہ میں ان کے ساتھ بیٹھ کر سارنگی بجانے کا فن سیکھ لیتے. کیونکہ اس وقت کلب کا کوئی نام نشان تک نہیں تھا. اس وقت میں 16 سال کا ایک لڑکا تھا. چونکہ ان استادوں کے گھر ہمارے گھر سے کافی دور تھے، لیکن میں پرواہ کیے بغیر صبح و شام ان کے یہاں جاتا تھا۔ استاد تاؤد، استاد کانگو، استاد عمر، ان کے یہاں مطلب فائرنگ سیکھنے کے لیے جاتے تھے۔ تقریباً 20 کلومیٹر طے کر کے استاد کے پاس جاتا تھا۔ اس وقت میں ہر روز پیدل آتا جاتا تھا۔ اس وقت میں نے سارنگی بجانے کے دن رات محنت کی۔ تقریباً 5 سال کے بعد مجھے سارنگی بجانے میں مہارت حاصل ہو گئی۔ اس کے بعد مجھے بہت شہرت ملی، پورے علاقے میں مشہور ہونے لگا، ہر علاقے میں میرا چچا ہونے لگا۔ ہر شادی بیاہ میں سارنگی بجانے کے لیے ہم کو لینے آتے تھے۔ صرف اپنے علاقے میں نہیں بلکہ بہت دور دراز علاقوں کے لوگ ہم کو لے جاتے تھے۔ اس کے بعد مجھے بلوچی کے گلوکاروں نے کام کرنے کی پیشکش کی تو میں نے قبول کیا۔ کافی عرصے سے میں نے ان کے ساتھ کام بھی کیا۔ بلوچی دیوان میں ان کے ساتھ حصہ لیا کرتا تھا، کیونکہ اب سارنگی میرا پیشہ بن چکا تھا۔ بس پھر میں نے یہی پیشے کو اختیار کیا، بلکہ یوں سمجھ لیے سارنگی میرا ذریعہ معاش تھی۔ ایک دفعہ ہمیں 2003 میں اسلام آباد سے میوزک میلے کا دعویٰ دیا گیا، میں نے بھی قبول کیا۔ تو پھر میں اپنے لوک فنکاروں کے ساتھ اسلام آباد چلا گیا اور وہاں حصہ لیا اور وہاں اپنے فن کا مظاہرہ کیا، تو لوگوں نے مجھے خوب سراہا اور حوصلہ افزائی کی۔ دوسری دفعہ 2005 میں ہمیں لاہور سے میوزک میلے کا دعویٰ دیا گیا، تو پھر میں نے قبول کیا۔ تو پھر میں اپنے لوک فنکاروں کے ساتھ مل کر لاہور چلا گیا، تو وہاں بھی میں نے اپنے فن کا مظاہرہ کیا، تو وہاں بھی لوگوں نے مجھے خوب سراہا اور حوصلہ افزائی کی۔ میں نے اپنی پوری زندگی میں صرف یہی دو بڑے شہروں میں اپنے فن کا مظاہرہ کرنے کا موقع مل گیا، لیکن میں نے چھوٹے چھوٹے علاقوں میں کئی مرتبہ گیا ہوں اور وہاں اپنے فن کا مظاہرہ کر چکا ہوں۔ پہلے ہمارے علاقے کے حالات اچھے اور خوشگوار تھے، تو یہاں بیرونی ممالک کے سیاح یہاں آتے تھے اور بلوچی موسیقی کو سمجھنے کے لیے چھوٹے چھوٹے پروگرام کرتے تھے، اور ہم کو اپنے فن کا مظاہرہ کرنے کا موقع بھی ملتا تھا اور ہم کو انعام بھی دیا کرتے تھے۔ بلوچی موسیقی میں سارنگی کو بنیادی اہمیت حاصل ہے، کیونکہ یہ بلوچی موسیقی میں ریت کی ہڈی کی حیثیت رکھتی ہے۔ اس کے بغیر بلوچی موسیقی نامکمل ہے۔ سارنگی بلوچی موسیقی کو ظاہر کرتی ہے۔ سارنگی کی آواز بلوچی موسیقی کی اصل آواز ہے۔ سارنگی بلوچی موسیقی کی سب سے قدیم اور پرانا ساز آواز ہے۔ میرے خیال کے مطابق بلوچی موسیقی کی سب سے آلوں میں سب سے مشکل کام سارنگی بجانا ہے، کیونکہ یہ بہت مشکل اور پیچیدہ ہے۔ اس کو سیکھنے کے لیے کافی وقت دینا پڑتی ہے، بہت محنت کرنی پڑتی ہے اور کافی دھیان دینا ہوتی ہے اور بہت زیادہ ریاض کرنی پڑتی ہے، اس لیے اس فیلڈ میں بہت کم لوگ آتے ہیں۔ اب میں بہت پچھتا رہا ہوں کہ میں کیوں اس فیلڈ میں آ گیا ہوں، کیونکہ سرکار کی طرف سے اس فیلڈ میں کوئی سرپرستی نہیں ہے، نہ حکومت کی طرف سے کوئی ہمیں امداد ملتی ہے اور حکومت کی طرف سے ہماری حوصلہ افزائی کی جاتی ہے، اس لیے کوئی شخص بھی اس فیلڈ میں نہیں آنا چاہتا ہے۔ میں اب بھی اس فن کو زندہ رکھنا چاہتا ہوں، لیکن حکومت کی سرپرستی نہ ہونے کی وجہ سے کوئی بھی شخص اس فیلڈ میں نہیں آنا چاہتا ہے۔ دوسرے ملکوں کو چھوڑ اپنے ہمسائے ملک بھارت کو دیکھ، وہاں کس قدر فنکاروں کو عزت دی جاتی ہے، ان کی حوصلہ افزائی کی جاتی ہے اور وہاں حکومت کی طرف سے ان کو امداد دی جاتی ہے، بلکہ ان کو حکومت کی طرف سے ماوہ تنخواہ بھی دی جاتی ہے، اور اگر وہ بیمار ہوتے ہیں تو سرکار کی طرف سے علاج کی جاتی ہے۔ ان کو بیرونی ممالک بھی لے جایا جاتا ہے تاکہ وہ اپنے موسیقی کو روشناس کرائیں۔ ہمارے یہاں اکثر فنکار در بدر کی زندگیاں گزار رہے ہیں۔ میں نے اپنے پورے 40 سال بلوچی موسیقی کی ایک اہم آلہ سارنگی کے لیے قربان کیے، کیونکہ سارنگی کی آواز بلوچی موسیقی اور بلوچ ثقافت کی عکاسی کرتی ہے، اور سارنگی کی آواز بلوچی موسیقی اور بلوچ ثقافت کی اصل آواز اور اس کی اصل پہچان ہے، اور میں نے ابھی تک بلوچی موسیقی کی اصل آواز کو زندہ رکھا ہے۔ میرے پورے 40 سال کے دوران مجھے ابھی تک گورنمنٹ کی طرف سے نہ ہماری حوصلہ افزائی کی ہے اور نہ ہم کو ابھی تک امداد ملی ہے۔ میں نے اپنی پوری زندگی سارنگی کے لیے قربان کی ہے، اب میں بوڑھا آدمی ہوں اور اب میں کیا کر سکتا ہوں۔ حالانکہ گورنمنٹ کی طرف سے محکمہ ثقافت کو ہر سال فنکاروں امدادی رقم دی جاتی ہے، معلوم نہیں یہ رقم کہاں چلی جاتی ہے۔
تو فوزی، اب ظاہر ہے ہمارے پاس کوئی ہے نہیں، آپ ہی سے پوچھیں گے کہ ثقافت کو، محکمہ ثقافت کو جو رقم دی جاتی ہے وہ کہاں چلی جاتی ہے۔ تھوڑا سا آپ ان کو اگر مطمئن کر سکیں کریم بخش صاحب کو، اور ہاں آپ کا تعارف بھی کروا دوں، ہمارے ظریف سے بھی تعارف کروا دوں۔ ظریف، آپ کو آواز آ رہی ہے میری؟ بس ٹھیک ہے، آپ ہمارے ساتھ رہیے۔ فوزیہ جی، آپ کو نہیں آ رہی آواز؟ اچھا،
تو دوبارہ سے مجھے لنک پہ لے لو تو بہتر ہے،
ہم دوبارہ لیتے ہیں آپ کو۔ آپ فون بند کیجیے۔ اور ظریف، آپ مجھے بتائیے کیسی لگ رہی ہے کہانی سنیے آپ نے، اپنی آواز میں اچھی لگی سن کر؟
جی جی،
جی بہت اچھی کریم بخش بلوچ کی کہانی سن کر مجھے بہت اچھا لگا.
تو کریم بخش بلوچ صاحب جو ہیں وہ سن رہے ہوں گے اس کہانی کو یا نہیں آج؟ اچھا تو اب آپ ایسا کیجیے گا ان کو بتائیے گا کہ یہی پروگرام جو ہے نا صبح 7 بجے نشر ہوگا نا دوبارہ آپ کے وقت کے مطابق پاکستان میں, تو وہ صبح کے وقت اگر جلدی اٹھتے ہیں تو وہ صبح کے وقت سن سکتے ہیں. اسی پہ 972 پہ نشر ہوتا ہے دوبارہ, تو وہ اس پہ سن لیں دوبارہ, ٹھیک ہے؟ تو اس طرح اپنی کہانی سن سکیں گے. ویسے فیس بک پہ ہوگا, آپ تو فیس بک پہ آتے جاتے رہتے ہیں, تو ہم آپ کے. اچھا یہ جو ہم نے مہمان بلائی ہیں فوزیہ صاحبہ, فوزیہ سعید, یہ نہ صرف یہ کہ ڈائریکٹر ہیں لوک ورثے کی بلکہ یہ ایک بہت ہی سمجھدار خاتون ہیں. مطلب یہ فن کا بھی ذوق رکھتی ہیں اور ساتھ ہی ساتھ ان کو یہ شعور بھی ان میں بہت زیادہ ہے کہ یہ فنکار جو ہیں وہ صرف فن پر زندہ نہیں رہ سکتے بلکہ یہ کہ ان کی سنجیدہ طور پہ ان کی مدد کرنے کی ضرورت ہے. تو ابھی ہم فوزیہ سے باتیں کریں گے تاکہ پتہ لگے. لیکن یہ مجھے تھوڑی سی تفصیل بتائیے آپ کے اپنے کام کا کیا ہوا جو مجھے ثاقب صاحب کرنے والے تھے آپ کا کام.
جی بھائی وہ تو ابھی چل رہی ہے.
چل کوئی کسی نے کانٹیکٹ کیا آپ سے؟
جی جی.
کس نے؟
وہ پاور ٹائر ہے, اس کا نام ہے پاور ٹائر, اس کا نام اس نے نام بتایا تھا پاور ٹائر. اس نے جو ایک ہم کو چھوٹا درخواست, اس نے کہا درخواست لے کو بھیج دو پھر ہم جو کاروائی کریں گے آپ کے لیے.
بالکل.
میں نے کہا ٹھیک ہے پھر میں نے درخواست دی. جی
آپ کا جال وغیرہ وہ ضرور لے کے دیں گے ظریف. اچھا چلیے ہماری مہمان بھی آ گئی ہیں فوزیہ. فوزیہ آپ آواز آ رہی ہے آپ کو ہماری؟
جی بالکل.
ہاں اب فوزیہ تھوڑا سا تو بتائیے آپ کریم بخش صاحب کی کہانی آپ نے سنی, کیسی لگی کہانی ان کی؟
مجھے بہت پیاری لگی. میں سمجھتی ہوں کہ اس طرح ہمارے بہت سے فنکار ہیں, میں بہت ریلیٹ کر پائی کیونکہ اس طرح ہمارے بہت سے فنکار ہیں ایسے ہیں جیسے کہ قیمتی موتی بکھرے ہوئے ہیں.
بالکل.
کسی کو دکھتے ہیں, بہت سو کو نہیں دکھتے ہیں. اور اگر آپ دیکھو کہ عام اربن ماحول میں اگر ایک پڑھا لکھا کسٹوم جو ہے وہ سرنگی سیکھنا شروع کرے, سروج سیکھنا شروع کرے, رباب, تو کتنی محنت کریں. اور یہ لوگ جو ہیں وہ بچپن سے سیکھتے ہیں اور استادوں سے سیکھتے ہیں اور اس قدر عروج پہ مطلب ایک فن کے لیول پہ پہنچتے ہیں, اور ان لوگوں کو ہماری سوسائٹی کو قدر ہی نہیں ہے کہ کتنے قیمتی موتی.
بالکل. اور جیسے کہ ظریف نے ان کی کہانی میں بتایا کہ یہ میلوں پیدل چل کے جاتے تھے استاد کے پاس اپنے نا, تاکہ کہانی سیکھ. ظاہر ان کے آس پاس کوئی ایسا شخص تھا نہیں جو ان کو سکھا سکتا. اچھا فوزیہ تھوڑا سا کہانی کا حصہ ابھی اور ہے, ایک تو تھوڑا سا آپ چاہیں گی ان کی سارنگی مزید سننا؟
تھوڑا سا سنائیں تو بہت
ہے نا, کیونکہ بہت اچھا بجاتے ہیں وہ سنتے ہیں. اور ظریف نے تھوڑے سے ان سے بلوچی میں پوچھ کے ان کے حالات جو ہیں تاکہ آپ کو تھوڑا اندازہ بھی ہو سکے ان کی زندگی کے حالات.
بھاجی اس نے پہلے جو سندھی گانا اس نے ایک سرنگ سے بجایا, سندھی پہلا سندھی تھا اور دوسرا اردو تھا. بھاجی اس نے لتا منگیشکر کا گانا اتنا مجھے بجا.
हमको दुनिया में नहीं तुम्हारा अच्छी चलता जाएगा जाएगा हम गरीब आदमी हमको संभाल कर अल्लाह का कर तुमको संभाल गए हम बुद्धा आदमी है अभी बुद्धा है अभी अंदाज अच्छे तुम्हारा अंदाज है अच्छी तुम्हारा मर्जी है अल्लाह को तुमको देता है
राजी उसके बच्चे काम कर रहे हैं मतलब समुद्र जाते हैं समुद्र कभी मतलब आप जानते हैं कभी सही मतलब उसके बच्चे ये शादी शुदा है मतलब उसके उनके ही बच्चे हैं ना उनका मतलब एक बेटा था बीमार था मतलब वो सही था लेकिन वो फोटो गए मतलब दो तीन साल का पहले मतलब एक नौजवान उसका बच्चा था मतलब शादी शुदा नहीं था लड़का था तीस साल से उसका उम्र होगा वो बेचारा मतलब फोटो गया उसके बाद वो बेचारा मतलब उसके दूसरे बच्चे मतलब अपनी बीवी से मतलब उनकी जो खर्चे निकालने में मतलब मसरूफ है ना
अच्छा
समुद्र का भी काम मतलब अच्छा मतलब सही होता है तो अच्छा है ये खुद है उसका मतलब वो उसका मतलब लगता है उसके शादी के उसका बहू है उसके बाद उसके जो नवासियाँ हैं मतलब तीन चार नवासियाँ दो लड़के हैं दो लड़के हैं अभी पढ़ रहे हैं स्कूल
फौजिया इसमें रिकॉर्डिंग ज़ाहिर है बहुत कमाल की नहीं है इसकी वजह यह है कि टेलीफोन पर ज़रीफ इनके रिकॉर्ड कर रहे थे सेलफोन ज़रीफ का भी एक छोटा सा फ़ोन है इनके पास जिससे इन्होंने कोशिश की रिकॉर्ड करके सुनवाने की
सैंपल तो अच्छा है ना
हाँ बिल्कुल
सैंपल तो हो गया ना थोड़ा
फ़न का इजहार तो पता लग गया हमें उनके कैसा फ़न है उनका
बिल्कुल,
तो
बिल्कुल।
अब बताइए क्या हो सकता है इनके लिए करीम बख्श बलोच के लिए
इन्होंने थोड़ा सा तो कहा ये बाहर भी गए परफॉर्म किया ना लाहौर का कह रहे थे मुझे सही से क्लियरली समझ नहीं आ रहा था लेकिन कोई दो जगह मुझे लगा इन्होंने कहा कि अपने इलाके से बाहर निकल के इन्होंने परफॉर्म किया है।
जी हाँ मेले में आए जरीफ कहाँ पे गए थे दो जगह आपने लिखा था अपनी इनकी कहानी में जरीफ
जी वो कह रहा है कि एक जगह मैं लाहौर गया था और दूसरी मतलब जो
इस्लामाबाद बुलाया गया जी और रिकॉर्डिंग भी किसी चैनल पे इनकी हुई थी फौजी आवाज खराब हो गया थोड़ा सा टेलीफोन का रुख अगर बदलिएगा थोड़ा सा
अच्छा
जी अब बोलिए
हेलो
जी हाँ अब बेहतर है
होता है ना वहाँ पर भी फनकार आते हैं बहुत तो जो बलूचिस्तान गवर्नमेंट है वो लेकर आती है वहाँ से जो इलेक्ट्रेट है वो वहाँ से फनकार करवाती है तो हम उनको भी ये नाम दे सकते हैं और हम कह सकते हैं हमने पिछले बार भी अभी उनसे कहा है कि बदल बदल के आर्टिस्ट लाए थे क्योंकि जो प्रमोशनल ऐसे प्लेटफॉर्म होते हैं हुकूमत के जरूरी नहीं है कि एक ही फनकार वही फनकार बार 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 आए बल्कि जो इस दफा प्रमोट हो जाते हैं वो फिर चाहिए उनको दूसरों को तो इतना ज्यादा नेशनल लेवल पर नहीं आ
सही
मैं उनसे भी उनको स्पेशली कहूंगी कि वो इनको लेकर आए
आप बल्कि उनको नाम भी दे सकती हैं ना इनका कि करीम बख्श बलोच हैं सारंगी बजाते हैं बलोची तो इनको अगर लाया जाए क्योंकि ये ज़ाहिर है कि नोन तो हैं अगर ये गए हैं इससे पहले लेकिन क्या ये इसमें मैं ये मतलब जानना चाहती हूँ अपने इतला के लिए फौजिया और दूसरी बात ये कि मेरा ख्याल है कि फिर दोबारा से आपकी आवाज़ मुझे सही नहीं आ रही लेकिन देखते हैं थोड़ा सा और आप उसका चेंज करके रुख देखिए कि क्या कोई वजीफे वगैरह हैं जो बड़ी उम्र के फनकार हैं और जो दूर दराज इलाकों में रहते हैं उनके लिए फौजिया अच्छा ज़रीफ इस दौरान आप हमें थोड़ी तफसील बताइए इनके आप बता रहे थे कि इनके बच्चे के किसी की बीमार था बेटा इनका एक बहुत कितने बच्चे हैं किस तरह के हालात हैं इनके वो ज़रा थोड़ी तफसील बताइए जी
उसके दो बच्चे हैं मतलब एक लड़का एक सरकारी मुलाजम है वो नायब कासिद है दूसरा उसका लड़का है वो कश्ती में समुद्र का काम करता है ना
एक लड़के का पहला लड़के का क्या बताया आपने
वो बाजी एक सरकारी मुलाजम है नायब कासिद है एक लेखने में
अच्छा और दूसरा मछली का काम करते हैं
हाँ दूसरे जी मछली का काम करता है ना दोनों शादी शुदा है
अच्छा तो उनके भी सारा फैमिली होगी बच्चे होंगे
जी 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 दोनों के बच्चे हैं जी जी
तो एक ही जगह रहते हैं सारे लोग
नहीं बाजी एक जो लड़का है वो सरकारी मुलाजम ग्वादर में रहता है क्योंकि शादी उधर की है ना
अच्छा तो इनके साथ एक बेटा रहता है इनका?
जी जी।
अच्छा, तो इनके बहुत घर के हालात इनके बहुत खराब हैं आपने बताया।
जी भाजी, इनके अल्लाह ताला का शुक्र है, बस यही लड़के को मतलब गुजारा कर रहा है ना, कभी मतलब समुद्र में जाता है कुछ मिलता है तो उठा लेता है, मतलब फिर नहीं होता है तो फिर खाली बैठते रहते हैं।
अच्छा, तो फौजिया साहिबा वापस आ गई हैं। जी फौजिया, आवाज आ रही है आपको हमारी?
जी मैं पूछना चाह रही थी इनसे कि अपने बच्चों को सिखाया है इन्होंने?
जरीफ, इनके बच्चों में से कोई सारंगी बजाता है?
जी नहीं भाजी, इनके दोनों बच्चे जो सारंगी नहीं बजाते हैं।
क्यों पूछा आपने कि क्यों नहीं सिखाई आपने?
बाजी उसने पहले अपनी कहानी में भी जाहिर किया, कहते हैं जो टीम में आने का कोई फायदा नहीं है ना, मतलब कोई कुछ भी नहीं मिलता है, फिर भी जो है आप कोशिश करो अपने लिए कुछ मतलब किसी जो है कुछ छोटा मोटा कार्ड ढूंढो, अगर आप लोगों के लिए अच्छा है, मतलब एक पैसे से जो मैं अभी जो है गरीब में मतलब उसका अंजाम कुछ भी नहीं है, मैंने मतलब सिर्फ कोई और शायद सुबह में जाता तो फिर अच्छा होता, लेकिन टीम में आ गया हूँ।
अच्छा,
आप ये पूछिए इनके कोई शागिर्द हैं वैसे बच्चों के अलावा? कोई शागिर्द
तो कोई शागिर्द भी नहीं है जरीफ इनके?
जी बाजी, इसने उसके शागिर्द हैं लेकिन अब उसके मतलब पास नहीं है, गए कुछ जो है कुछ ने छोड़ दिया, कुछ अभी भी मतलब काम कर रहे हैं, सारे भी बजाते हैं।
अच्छा नहीं, ये जो फौजिया साहब हैं, बाजी फौजिया जो हैं, ये क्योंकि रिकॉर्ड कर जो उन्होंने पहले बताया ना, ये डॉक्यूमेंट करती हैं, जैसे ये पूरी हिस्ट्री लिखती हैं जो फनकार हैं उनकी, उनके क्या क्या उनका काम है, तो अगर आप उनके शागिर्दों के, क्योंकि ज़रीफ आप ये काम कर सकते हो, आपका नंबर मैं दूंगी इनको और आप तफसील पूरी बताएं वहाँ पर कि कितने सारंगी कितने लोगों को इन्होंने सिखाई और वो कहाँ कहाँ काम कर रहे हैं अभी इस वक्त, किस जगह पर है, उनको रिकॉर्ड किया जा सकता है या नहीं। तो
हम बहुत इनकरेज करते हैं इस बात को कि ट्रेडिशन आगे चले, ये अपना दिल छोड़ा करके ये ना कहें कि भाई हमने नहीं किसी को सिखाना, क्या फायदा इस फील्ड में आने का, क्योंकि और इनसे ज्यादा कौन बेहतर जान सकता है कि कितना बड़ा ये जखीरा है इल्म का। तो हम लोग बहुत इनकरेज करते हैं कि बच्चों को, अपने बच्चों को तो कम अज कम सिखाएं, प्रोफेशन जो मर्जी हो, देखिए वो मछलियां पकड़े या खेती बाड़ी करें, लेकिन जो साज है वो जरूर सीखना चाहिए साथ।
इन्होंने असल में कुछ किया नहीं, इनको जुनून था मौसीकी का, यही इनको सदमा जो है ना कि मैंने क्यों नहीं कुछ और काम सीखा, मैं मछलियां ही पकड़ता तो कुछ पैसा मिलता बच्चों के लिए।
बहुत इस तरह मैं बहुत आर्टिस्ट को देखती हूँ टीवी के ऊपर परफॉर्म कर रहे हैं या और जगह, फिर वो कहते हैं बच्चे हमारे बस कुछ पढ़ पुढ़ के बाहर चले जाए, वहां को नौकरी कर लें, क्योंकि वो देखते हैं कि इकोनॉमिकली ये वायबल नहीं है। मैं फिर भी ये कहूंगी कि बेशक उनको साथ पढ़ाएं भी और दूसरी नौकरियां भी वो करें, लेकिन फन जो है वो उसको नहीं छोड़ना चाहिए।
बिल्कुल सही बात है ये, तो खैर हम लोगों को तो क्योंकि सुनना बहुत ही अच्छा लगता है। अच्छा फौजिया, तो एक जो मैंने पहले पूछी थी बात कि क्या कोई वजीफे नहीं है ऐसे महकमा सकाफत के कि जो ऐसे लोगों को दिए जा सके?
है कि अब सब सूबों ने भी अपने अपने शुरू कर लिए हैं, लेकिन फेडरल गवर्नमेंट के पास शुरू से थे, अभी उनके फंड्स काफी कम हैं, लेकिन अभी हमारी रिसेंटली मीटिंग हुई थी जो परवेज रशीद साहब हैं मिनिस्टर हमारे, उन्होंने उसको चेयर किया, थ्रू आउट वो बैठे रहे और बहुत ही कंसर्न के साथ वो बात करते रहे कि भाई आर्टिस्टों को हमें ज्यादा देना चाहिए और मैं निगोशिएट करूंगा और शायद वो डबल भी करा लें वो जो अमाउंट है। मगर ये है कि बहुत से आर्टिस्ट हैं, देखिए सस्टेनेबिलिटी शनास तब आती है जब सोसाइटी उन्हें सस्टेन करने लगे
जी।
तो वो स्टाइपेंड अगर अभी जिस तरह बलूचिस्तान सिंध का अच्छा खासा बड़ा प्रोग्राम है, सिंध वाले बहुत देते हैं अपने आर्टिस्ट को और बलूचिस्तान का भी अब इवॉल्व कर रहा है, मगर वो ठीक है, वो टेम्पररी सोल्यूशन है, वो जिनके नाम आ जाए खुशकिस्मती छोटा छोटा स्टाइपेंड एक साल तक मिलता है, कई दफा इलाज कराना हो जिस तरह सच्चू खान के लिए सूबाई गवर्नमेंट ने या और इस तरह आर्टिस्ट हैं, वो एक बात है और उसमें इजाफा होना चाहिए, लेकिन जब तक प्रॉपर लाइवलीहुड का सोर्स नहीं होगा वो तब होगा जब हमारे लोगों में ये शऊर आएगा कि अपनी शादी ब्याह पे बजाय बॉलीवुड के गाने टेप म्यूजिक लगाने के अपना लोकल आप फनकार बुलाएं, कोई सेलिब्रेशन है बच्चे की सालगिरह है हकीका है कोई शादी है जो भी है हमारी सेलिब्रेशन उस पे अपने लोग फनकार बुलाएं ताकि उनकी रोजी लगे, ये भी एक फैशन में आ जाने की बजाय होटलों के इतने बड़े बड़े बिल देते हैं, आप घरों पर शादियां करो अपने फनकारों को सपोर्ट करो,
डीजे को बुलाया जाता है अब तो, ये भी एक फैशन है कि डीजे आएगा और जी वो इतने इतने लाखों में पैसे लेते हैं,
खर्चा होता है
बिल्कुल,
कितने कितने बड़े खाने वो देते हैं, इतना खर्चा होता है और आप यकीन करें इतनी बोरिंग शादियां हो गई हैं हमारे पूरे मुल्क में, यही वो शुगल करें अपनी वापस सकाफत की तरफ जाएं, फनकारों को पैसे दें बजाय वो छह छह कोर्स का डिनर कराएं और अजीब अजीब से डीजे बुलाएं।
ये बात है।
थोड़ा सा मैं चाहूंगी फौजिया अपनी शादी का अहवाल सुनाइए आप हमें। मुझे पता है आपकी बड़ी रंग रंगीली शादी थी और ऐसी शादी थी जिसका आप जिक्र कर रही हैं, तो थोड़ा सा बताइए आपने अपनी किताब में जो लिखा है।
मैं समझ रही मैं और हालांकि मेरा मियाँ अमरीकी है वो फिर भी इतना ज्यादा हमारी सकाफत में रंगा हुआ था। मेरी शादी में मेरे ख्याल है 10-12 दिन का तो फॉर्मल गाना बजाना था और हर लाइव म्यूजिक होता था, मुख्तलिफ आर्टिस्ट आते थे और एक कॉम्पिटिशन लगा हुआ था क्योंकि मैं खुद गाने सुनने की बहुत शौकीन हूँ, मैं खुद लोक रक्स करती हूँ, तो लोक की जो टीमें थी मुख्तलिफ इलाकों से पाकिस्तान की उनका तो बहुत ही कंपटीशन था। वो कहते था ऐसे कैसे हो कि डॉक्टर फौजिया की शादी और हम ना नाचे उसमें
और डॉक्टर फौजिया ना नाचे उसमें
कर सकती तो मैंने बिल्कुल खुद भी नाचा और मैं दुल्हन बनी हुई थी। मगर ये है कि मेरे साथी थे सारे जो ढोल बजा रहे थे नाच रहे थे। अभी हमारा मेला हुआ तब भी मैं स्टेज पे फिर ये बशीर लोहार गा रहे थे तो मैं चिमटा लेके स्टेज पे चली गई फिर उनके साथ बजाती रही। तो मेरे साथ तो ये सब ऐसे हैं जैसे रिश्तेदार, बड़ी बरादरी है मेरी।
बिल्कुल सही तो बात है।
मैं समझती हूँ शादियों में ऐसे ही होने इतना। और उस जमाने में मेरे ख्याल नवाज शरीफ साहब की पहली हुकूमत थी तो उन्होंने खाना बंद किया हुआ था, तो मैंने सिर्फ मेरी शादी में पीने की चीजें थी जिस तरह बादामों वाला दूध या लस्सी या इस तरह की पीने की वो कश्मीरी चाय, कोई खाना नहीं था।
अच्छा।
मगर इतना नाच था और इतनी मौसीकी थी कि लोग अभी तक शादी को याद करते हैं।
मैंने पढ़ा था मुझे
चीजें वापस आने
मुझे तो पढ़ के अभी तो इतना अच्छा लगा था। मुझे मैंने पढ़ा था आपकी शादी का हाल और मैंने कहा था कि कभी ना कभी फौजिया को जरूर पूछूंगी ऑन एयर कि कैसी शादी हुई थी ताकि लोगों को भी तो पता लगे डॉक्टर फौजिया सईद।
मैं जो हमारी मेन शादी का दिन था उस दिन मैंने लाचा पहना गोटे के काम वाला और लाल परांदा और लाल कांच की चूड़ियां और ये बड़े बड़े कुत्ते घूम के आते है ना, तो वो मैं समझती हूँ उसका एक अपना चार्म है, अपनी सकाफत का एक अपना चार्म है।
बिल्कुल इसमें कोई शक नहीं और उसमें जो खूबसूरती और मतलब एक यूनिक चीज है वो हमारी अपनी है वो सबसे बड़ी बात। अच्छा हमारे हम चाहेंगे फौजी आप हमारे साथ ही रहिए, जल्दी तो नहीं है ना जाने की?
नहीं मुझे जल्दी
बस ठीक है। अच्छा तो ज़रीफ बहुत शुक्रिया आपने कहानी सुनाई और फौजिया ने जैसा कि वादा किया है कि ये आइंदा कुछ ना कुछ कोशिश करेंगे, हम भी कोशिश करेंगे, मैं ढूंढूंगी किसी को कि कुछ ऐसा हो कि उनको हर महीने कुछ मदद उनको मिल सके, लेकिन आपको बताया कि ज़रा सा ये मुश्किल काम है थोड़ा सा, लेकिन मैं करने की कोशिश करूँगी। तो ज़रीफ आपका बहुत शुक्रिया, आप बहुत ही मैं कहूँगी अच्छे बच्चे हैं, इतनी अच्छी अच्छी कहानियाँ अपने बुज़ुर्गों के लिख के लाते हैं। अच्छा फौजिया तो अब मुझे बताइए कि आप काफ़ी दिन वॉशिंगटन रह के गई हैं तो कैसा कुछ क्या आप शुरू भी आपने लोक विरसे से किया था, वहीं से किया था ना आपने, तो क्या तब्दीली क्या देखी, क्या तब्दीली?
बहुत बड़ी तब्दीली आई है। देखिए एक तो ये कि मैं समझती हूँ लोग सकाफत से अपनी सकाफत से ज्यादा दूर हो गए और वो अपने आप को डिसोसिएट करते हैं। एक होता है कि आप नए जमाने में डेवलपमेंट की तरफ जाते हैं, आप तरक्की करते हैं, ये वो बात नहीं है। उसमें अगर आके आप दूर होते हैं तो एक और बात है। अभी क्या है कि अभी धीरे धीरे ऐसा एहसास होने लगा है जैसे हमारी सकाफत को कमतर चीज है और अगर हमको अपना लिबास पहन लेंगे या अपनी कोई देसी किस्म के गाने सुनेंगे तो शायद वो हम हर जमान में इस तरह का लफ्ज है पंजाब में उसको पेंडू कहते हैं थोड़ा सा ना, जैसे पढ़े लिखे नहीं है।
हाँ।
और पढ़े लिखे होने का जो खासतौर पे लड़कों में ये रिवाज आ गया है कि पढ़े लिखे आप तब नजर आओगे जब आप जीन्स पहनोगे या आप सूट पहनोगे और अगर शलवार कमीज पहनोगे तो आप जाहिल दिखोगे। ये जो आ जाती है ना एहसास कमतरी ये जहर की तरह होती बिल्कुल सोसाइटी के लिए। फिर ऐसे है जैसे आप बिना पाँव के या बिना टांगों के आप खड़े हों।
हाँ।
आपका वो जो साउंड एक बेस होता है वो नहीं रहता। आप जरूर मैं कहती हूँ चॉइस होनी चाहिए, कोई पाबंदी नहीं है कपड़ों की या जबान की, लेकिन चॉइस जो है ना वो बराबरी की चॉइस होनी चाहिए। ये नहीं होनी चाहिए कि आप उर्दू बोले तो आप शर्म खाएं और आप अंग्रेजी बोले तो आप बड़ा कॉन्फिडेंट फील करें। ये एक तो ये तब्दीली आ गई। दूसरा मेरा इदारा खुद जो है ना उसको भी थोड़ा जंग लग गया है, जो हमारे जमाने में हमारे दौर में जो इसकी चमक थी वो थोड़ी मध्यम हो गई है। तो फेब्रुअरी से मैंने तो इसकी काफी पॉलिशिंग वॉलिशिंग कर रही हूँ।
अच्छा।
तो इसमें चमक फिर से आए यहाँ जो
मुझे ऐसा लगता है कि हम फोक को भी तभी कबूल करते हैं अपने लोक विरसे को जब वो फैशन के तौर पे, मतलब हमें लगता है कि ये जैसे कि
घूम के आता है।
हाँ तो अब हो सकता है कि आपके जमाने में जी
हाँ, ये नुसरत फतेह अली खान मतलब वर्ल्ड फेमस सिंगर है
जी हाँ,
जो रहे अब उनके भतीजे हैं राहत। तो नुसरत साहब जब गाते थे तो मुझे याद है मेरी एक दोस्त ने मुझे इतनी एक्साइटमेंट में कहा एक नया सिंगर आया है उसकी एल्बम है मस्त। तो मैंने उनसे कहा कि नहीं ये नए सिंगर नहीं, इनकी 50 एल्बम्स निकल चुकी हैं, 50 उनकी कवाली की रहमत ग्रामोफोन की एल्बम्स निकल चुकी थी। हाँ। मगर हमारे पाकिस्तानियों को तब पता चला
जब वेस्ट ने उनको
वहां पर रिकॉर्ड किया और वो वहां मशहूर हुए और वहां कैलिफोर्निया में उनको यूनिवर्सिटी में बुला के टीच कराया गया, फिर वापस आए उन्होंने ये फ्यूजन का एल्बम, तो सारे तब जागे और उन्होंने कहा अरे ये कमाल का सिंगर है ये। देखिए
बिल्कुल सही कह रही हैं अब, ऐसे ही जैसे हमारा ट्रक आर्ट कितना रंग रंगीला कितना खूबसूरत आर्ट है, लेकिन यहाँ पे कभी मैं किसी को बताने की कोशिश करती हूँ कहते हैं हाँ हमें पता लगा था बीबीसी की हमने डॉक्यूमेंट्री देखी बहुत अच्छा है, तो हम हर दिन अपने सड़कों पे वो ट्रक देखते हैं तो हमें नज़र ही नहीं आते क्योंकि बीबीसी ने उनका जिक्र नहीं किया, तो हम समझते हैं कि अगर डॉक्यूमेंट्री नहीं बनी तो हमारे अपने आर्ट की कोई अहमियत ही नहीं है। तो ये सही कह रही हैं आप बिल्कुल, और जो आपने लफ्ज बोला ना पेंडू, तो चाहे वो पंजाबी को लेकिन जो उसका सौती तासुर है ना वो बिल्कुल सही है, ये
समझ में आता है,
बिल्कुल समझ में आता है बिल्कुल।
तो शर्म महसूस करते ना।
हाँ बिल्कुल
ये बात।
तो चलिए हम आपको एक और कहानी सुनवाते हैं फौजिया, ये गिलगित बल्तिस्तान से कहानी भेजी है, मुख्तलिफ तरह की कहानी है, एक नौजवान है
जी,
तो आलम जान की कहानी है ये, सुनिए सामीन आप भी आलम जान की कहानी।
मेरा नाम आलम जान है, मेरा ताल्लुक एक गरीब घराने से, वाली साहब मेरा एक जमींदार और गरीब शख्स था, जमींदारी के सिवा उसका और कोई पेशा नहीं था, हम 5 भाई और 2 बहनें हैं, भाइयों में मैं दूसरे नंबर पर हूँ, मैंने मेडल का इम्तिहान अपने गांव से पास कर लिया, मैट्रिक के लिए मैं एक गांव से 5 मील दूर गिलगित शहर के एक हाई स्कूल में दाखिला लिया, क्योंकि वहाँ पर हमारा एक हॉस्टल हुआ करता था जिसमें गरीब घराने के बच्चों के लिए काम और क्याम का मुफ्त में बंदोबस्त था, उसी असल में मुझे दाखिला मिल गया और मैंने मैट्रिक का इम्तिहान पास कर लिया, क्योंकि मैं बहुत ही मेहनती और ज़हीन था और मजीद तालीम हासिल करने का बहुत शौक था, इसलिए मैं कॉलेज में दाखिला लेने का प्रोग्राम बनाया, तो वालिद साहब गरीबी की वजह से मुझे दाखिला लेने से मना किया कि आप मुलाजमत ले लें, मैं आपका अखराजात बर्दाश्त नहीं कर सकता, इसी तरह एक साल गुजर गया, दूसरे साल मुझसे एक छोटा भाई फौज में मुलाजमत अख्तियार किया तो मैंने दाखिला ले लिया, वो कलील तनख्वाह से घर के अखराजात और मेरी तालीमी जरूरियात बमुश्किल बर्दाश्त कर सकता था, फर्स्ट ईयर पास करने के बाद मेरी 2 किताबें फेल हो गए तो मैंने हॉस्टल से बाहर एक कमरा किराए पर लिया और स्टेल लाइफ इंश्योरेंस में तहसीत स्थल के एजेंट काम करना शुरू किया और इम्तिहान की तैयारी करता रहा, इसके बाद मेरे जहन में ख्याल आया कि मैं कराची जाकर जॉब भी करूँ और साथ साथ तालीम भी जारी रहूँ, मैं एक दुकानदार से 2000 रुपये कर्ज लिया और बस की सफर पर कराची रवाना हो गया, मुसलसल 12 घंटे की सफर तय करके हम पिंडी पहुंच गए, रात को मेरे जहन में एक ख्याल आया कि कराची जाकर ज्यादा अरसा रहा तो मेरा वालिदा बीमार होगा या मौत आएगा तो मैं घर किस तरह जाऊंगा, ये ख्याल मेरे जहन पर सवार हुआ, मैंने अपने साथी को कहा मैं वापस आना चाहता हूँ, उसने मुझे वापस आने से मना किया, इस तरह मैंने इशार किया और रात गुजर गया, सुबह मुझे टकरा गया, मैं गिर पड़ा, शायद मेरा चेहरा भी पीला हो चुका था, मेरे साथी मुझे वापस गिलगित भेज दिया, गिलगित आकर एक हफ्ता क्याम किया, किसी ने आकर मेरे वालिद साहब को बताया है कि तुम्हारा बेटा बीमार है जाकर उसको घर ले आए, मेरा वालिद साहब एक बंदे को अपने साथ लेकर गिलगित आया और मुझे घर ले आया, शायद इस वक्त मैं बहुत कमजोर हो चुका था और एक मौलवी आलिम को ला के मुझे दमदुआ कराया गया और मुझे थोड़ा सुकून आ गया, लेकिन दिन ब दिन मेरा सेहत खराब होता गया, इसके बाद मैं कराची चला गया, वहाँ पर अस्पताल में एक डॉक्टर ने मुझे बताया कि आप डिप्रेशन है, लिहाजा 10 साल का कोर्स है, मुसलसल दवाइयाँ डॉक्टर के हिदायत के मुताबिक अमल करके इस्तेमाल किया करें, क्योंकि वहाँ पर कमरे का किराया दवाइयों के खर्चे और खाने पीने के अखराजात बर्दाश्त करने वाला कोई न, इसीलिए छोड़कर वापस आ गया, घर आने के चंद माह बाद वालिद साहब बीमार हुआ, उसका गाँव के करीब एक कम्युनिटी हेल्थ सेंटर में मायना किया गया, उसके सीने में दर्द हो रहा था, उसका टेस्ट के लिए भेज दिया गया तो पता चला कि सीने में कैंसर के अलामत पाए जाते हैं, फिर वालिद साहब का भी इंतकाल हुआ, उसके बाद मैं घर में कम से कम 4-5 साल पढ़ा रहा, मुझसे बहुत ही छोटा भाई, एफ ए पास करने के बाद एक प्राइवेट स्कूल में टीचर भर्ती हुआ और बैंक से कर्जा निकाल कर मुझे पिंडी के एक प्राइवेट अस्पताल ले गया, वहाँ पर 21 दिन तक मुझे एडमिट रखा और घर के लिए मुसलसल 6 माह चेकअप करने को कहा गया, दवाइयाँ बहुत महंगी थी और हमारे गाँव से اسپتال بھی بہت ہی دور, یعنی گاؤں سے گلگت اور گلگت سے پنڈی رستے میں ایک رات قیام کرنا, یہ بھی میرے بس سے باہر ہو گیا. اور کورس میرا مکمل نہیں رہا. پھر 6-7 ماہ میرا طبیعت بہت ٹھیک رہا, پھر خراب ہونا شروع ہو گیا اور اب میں نارمل زندگی گزار رہا ہوں. دنیا کے کسی چیز کے ساتھ میرا دل نہیں لگتا, رات کو نیند نہیں آتی. اگر کوئی زیادہ لوگ ایک جگہ جمع ہو جائے تو مجھے بہت ہی پریشانی ہوتی ہے, بالکل لوگوں سے الگ رہنے کو دل کرتا ہے. بھائیوں کو پیار کرتا ہوں کہ میرا ایسا زمین چھوڑ کر کے مجھے اسپتال پہنچائے, پھر مثبت جواب ملتا ہے لیکن عمل نہیں کرتے. بھائی سے کوئی رشتے دار بھی ملتے ہیں تو فریاد کرتا ہوں, بھائیوں سے کہہ دے کہ مجھے اسپتال سے علاج کرائے گئے, بے شک میرا ایسا زمین چھوڑ تیز ہے لیکن کوئی پرواہ ہی نہیں کرتے. چاروں بھائی آپ نے اپنے بچوں اور شریک حیات کے ساتھ مصروف زندگی گزار رہے ہیں اور اپنے بچوں کے مستقبل کے بارے میں فکر مند ہیں, کوئی میری طرف توجہ ہی نہیں دیتے. آپ روز بروز حالات یہی ہے کہ گھر سے باہر نکلتا ہوں, چھوٹے بچے بھی مجھے کوئی اہمیت نہیں دے گا, قریب بھی رشتے دار بھی حالات پوچھنے کو تیار نہیں اور مجھ سے ملنے کو نفرت کرتے ہیں. کوئی زیادہ لوگ ایک جگہ جمع ہو جاتے ہیں تو میرے دل میں خوف طاری ہو جاتے ہیں. چھوٹے بچے بھی میری طرف دیکھ کر مذاق اڑاتے ہیں, میری طرف دیکھ کر آپس میں باتیں کرتے ہیں تو میں بہت پریشان ہو جاتا ہوں. اب یہ خیال میرے ذہن میں آ کر زیادہ پریشان ہو جاتا ہوں کہ چاروں بھائیاں والدہ کی موجودگی میں ایک ہی گھر میں رہتے ہیں. والدہ وہ بھائی تحصیل میرے پاس موجود ہے لیکن میرا خبر گیری کرتا ہے اور خیال لگتا ہے اس کی غیر موجودگی میں اپنے لیے بھائیاں گھر بنا کر اگر الگ ہو جائیں گے تو میرا ٹھکانا کہاں ہوگا, اور میرا خبر گیری کرنے والا بھی کوئی نہیں رہتا. اس لیے خدا سے دعا کرتا ہوں کہ والدہ سے پہلے مجھے موت آ جائے تو یہ میرے لیے بہتر ہوگا.
تو جب آپ چھوٹے تھے سب بہن بھائی مل کے رہا کرتے تھے تو اس وقت بھی آپ کو کچھ مختلف محسوس ہوتا تھا؟
تھا. میں یہ کہہ رہی ہوں یہ ذہنوں میں آ گیا لوگوں کے کہ جیسے یہ سلائی کڑھائی جو ہے یہ خود اپنی مارکیٹ بنا کے اور ان کو شاید ایکسٹرا ہیلپ کی ضرورت نہیں ہے. لیکن میرے خیال میں شہناز اگر یہاں اناؤنس کر دیا جائے, کیونکہ سنگھی ہے تنظیموں میں اور میرے ذہن میں بھی سنگھی کا نام اس لیے آ رہا ہے کیونکہ وہ سلائی کڑھائی میں اور وہاں کے خاص ٹانکا اور پھر اس کو باقاعدہ مارکیٹ کرنا اس میں بہت اچھے
اچھا ہے.
تو میری ان سے درخواست ہوگی اگر سنگھی آرگنائزیشن سے کانٹیکٹ کریں.
اچھا, اور ہم یہ بھی کر رہے ہیں, میں نے سادیہ سے کہا ہے, سادیہ ان کا نمبر لکھ لیں گی, تو ہم کوشش کریں گے کہ سنگھی سے ہم خود رابطہ کر کے نا تین چار ایسی جو خواتین جیسے ٹھیک ہے. بلکہ فوزیہ مجھے آپ یاد آیا کہ آپ تو مجھے بہت سے آرٹسٹوں کے اور اس طرح کے بھیج سکتی ہیں, تو پلیز مجھے بہت سے بھیجیے نمبرز جو ہیں, خاص طور پر ریموٹ ایریاز کے جو ہیں نا, جو جن کو عام طور سے نہیں ہم لوگ لا سکتے.
میں ضرور آپ کو دوں گی سٹوریز اس طرح کی بھی.
اچھا, تو فوزیہ آپ کو اتنا ریکارڈ وغیرہ کرتی ہیں, خود بھی کچھ گانے کا شوق ہے آپ کو؟
کاش کہ میری آواز بھی اچھی ہوتی, لیکن مجھے گانا سننے کا شناز بہت شوق ہے. اور میں کئی دفعہ ایسے ہوتا ہے کہ کانسرٹس ہوتے ہیں تو میں لوگوں کی آنکھ بچا کے نا ذرا سائڈ پہ ہو کے زمین پہ بیٹھ جاتی ہوں, تو سب کہتے ہیں نہیں نہیں یہاں کرسی ہے. میں کہتی ہوں مجھے جو مزے کا گانا سننے وہ زمین پہ مزہ آتا بیٹھ کے, خاص طور پہ اگر کلاسیکل ہو تو وہ سننے کا مجھے جنون ہے, مگر گانا گانے کا نہیں ہے اتنا. وہ اگر آپ نے ڈانس کرانا ہو ریڈیو پہ ہو نہیں سکتا, وہ میں کر دوں.
جو بھی, تو میں نے کہا کچھ تو آپ کے فن کا مظاہرہ بھی ہو جائے لوگوں سے.
میں کہتی ہوں دو طرح کے لوگ ہوتے ہیں, ایک ہوتے ہیں سر کے لوگ, ایک ہوتے ہیں ریدم کے لوگ.
آپ ریدم
کے لوگوں میں
ہوں, ریدم کے لوگ ہیں آپ. بہت مزہ آیا فوزیہ, بہت خوشی ہوئی مجھے اور سننے والوں کو بھی بہت اچھا لگا ہوگا کہ فوزیہ سعید جو صرف سیاست پہ بات نہیں کرتی بلکہ بہت سی چیزوں پہ بہت پیاری باتیں کر سکتی ہیں. تو کوشش کیجیے گا کہ آئندہ بھی اس پروگرام میں آتی جاتی رہا کریں آپ.
ضرور, اور آپ کو کہانی بھی میں کنیکٹ کرواؤں گی ایسے لوگوں سے جن کی کہانی آپ سنائیں.
ضرور, بہترین, اس سے اچھی تو کوئی بات نہیں.
بہت شکریہ,
آپ کا بھی شکریہ فوزیہ. اور یاد رکھیے گا کریم بخش بلو صاحب کا نام, سفارش آپ کو چلتی ہے تو ان کی سفارش کیجیے گا کہ ان کو.
میں نے نوٹ کر دیا, بالکل
ٹھیک ہے,
بالکل نوٹ کر لیا میں.
تو سامعین, فوزیہ سعید ہمارے ساتھ تھیں, لوک ورثے کی ایگزیکٹو ڈائریکٹر ہیں, ہماری پروڈیوسر سعدیہ ستی, انجینئر ہمارے سلیمان تاراوالی تھے. انتظار رہے گا آپ کی کہانیوں کا شہناز عزیز کی جانب سے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.